أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين. اللهم صل على محمد وآل محمد. تو ہماری گفتگو جو تھی وہ توحید در قرآن پہ آیات آفاقی کے حوالے سے تھی، اور اس میں آیات آفاقی کو براہین میں یعنی مختلف نوعیت کے دلائل میں تقسیم کیا ہے، ڈیوائیڈ کیا ہے، اور ان میں ہم نے اب تک ہم نمبر 3 پہ تھے، تیسری برہان یا تیسری دلیل پر، اور پہلی تھی برہان تمانع، دوسری تھی برہان محبت، اور تیسری تھی برہان حرکت. اور ہر جگہ پر یعنی کہ جو بھی برہان یا دلیل قائم ہو رہی ہے وہ اسی بنیاد پر قائم ہو رہی ہے کہ ہم ایک چیز کو دیکھتے ہیں، ایک فنومنن کو آبزرو کرتے ہیں، اور پھر اس کے بعد ہم اس کے سورس کو ڈھونڈتے ہوئے تلاش کرتے ہیں. تو جب ہم اس کی سورس کی تلاش میں نکلتے ہیں تو وہ چیز ہمیں جو ہے کہاں تک لے جاتی ہے، ذات خدا تک لے جاتی ہے، یا واجب الوجود تک پہنچا دیتی ہے، یا خالق اور رازق اور رب تک ہماری رہنمائی کر رہی ہوتی ہے. صحیح. تو یہ یعنی کہ آیات آفاقی یا جو بھی آیات ہیں وہ بنیادی طور پر اس فلسفی پر ورک کر رہی ہیں یا چل رہی ہیں. اور اس میں یعنی زندگی کے اندر بہت ساری باتیں ایسی ہیں یا بہت سارے نکات ایسے ہیں کہ جو یعنی اپنے لیے ایک مبدا یا سورس یا محرک، السلام علیکم، یا ایک یعنی ایک ایسی ہڈن ایجنسی کو طلب کر رہے ہوتے ہیں کہ جس کے بغیر وہ چیز ورکیبل نہیں ہوتی. یعنی مثال کے طور پر کہ اگر ہم نظام زندگی میں کسی بھی چیز کو دیکھیں، کسی بھی چیز کو دیکھیں، تو اس میں جو سب سے عجیب بات آتی ہے کہ اٹ ڈز ناٹ میک سینس. ٹھیک ہے، یعنی کہ اگر ہم ظاہراً ظاہری اسباب کے تحت چیزوں کو مشاہدہ کریں تو وہ چیزیں ایڈ اپ نہیں ہوتیں، یا وہ مل کر آپ کو یعنی اتنی آسانی سے آپ اس جگہ تک نہیں پہنچ پاتے کہ اچھا یہ ہو رہا ہے، یہ ہو رہا ہے، یہ ہو رہا ہے، اور اس کا یہ نتیجہ نکل جانا چاہیے. ٹھیک ہے، یعنی جیسے مثال کے طور پر کہ ہمارے سامنے جو دنیا کی جو زندگی ہے، دنیا کی زندگی میں ہم جس چیز کو انکاؤنٹر کرتے ہیں وہ میٹر ہے، مٹیریل ہے، مٹیریل سٹف ہے. اب یہ میٹر جو ہے یہ ایک وقت پر یا ایک حد تک پہنچنے کے بعد کیسے زندگی کو پیدا کر لیتا ہے، اب یہ اٹ از ناٹ میکنگ اینی سینس. ٹھیک ہے، یہ نہیں کیسے ہو جاتا ہے، اس میں یہ زندگی کہاں سے آ جاتی ہے، اور زندگی میں آنے کے بعد یعنی جیسے ابھی آج کل کی جو تھیولوجی ورسز ایتھیزم میں جو ایک بہت بڑی بحث ہے وہ یہی ہے کہ انسان کے جو ہے وہ مائنڈ ہے یا نہیں ہے، یا جو کچھ بھی ہے وہ برین ہے، یعنی مائنڈ نام کی کوئی چیز انڈیپینڈنٹلی ایگزسٹ کرتی ہے یا نہیں، یا جو کچھ بھی ہے وہ یہی گرے میٹر ہے جو آپ کو نظر آ رہا ہے کہ جناب اسی میں وہ کہتے ہیں نیورونز ہیں، اور نیورونز کے اندر کیمیکل ریئیکشنز ہیں اور الیکٹریکل پلسز ہیں اور ساری کی ساری چیزیں ہیں. تو پھر یعنی انسان کی جتنی بھی سوچ ہے، فکر ہے، اویئرنیس ہے، کانشیسنیس ہے، تو وہ سب کی سب کیا ہے، وہ بائی پروڈکٹ آف برین ایکٹیویٹی ہے، یا نیورل ایکٹیویٹی کا بائی پروڈکٹ ہے. ٹھیک ہے، اور اس کے اندر جو یعنی بے دین اور لامذہب لوگ ہیں وہ اس پوائنٹ پر اسٹریس یوں کرتے ہیں کہ جناب اور کوئی دوسری چیز ڈیٹیکٹیبل نہیں ہے، ویزیبل نہیں ہے، ٹینجیبل نہیں ہے اس دماغ کے علاوہ. لیکن یہاں پر اس بحث میں ہم نہیں جاتے، یعنی ہمیں بھی اس کی کوئی ضرورت نہیں ہے. لیکن ایک بات جو ہے جس کو ہم سب یا ہر شخص کو ماننا پڑے گا کہ انسان کی سوچ اور فکر ایک انڈیپینڈنٹ ایگزسٹنس رکھتی ہے، اس کی ایک حیثیت اور حقیقت ہے، انسان کی سوچ کی، فکر کی، جذبات کی، یعنی کہ وہ تمام کی تمام چیزیں کہ جو ہمارے اندر پیدا ہوتی ہیں. اور اس بارے میں بھی کسی کو کوئی شک نہیں ہے کہ ان کا جو بنیادی نیچر ہے یہ بیونڈ فزیکل ہے، یعنی میٹافزیکل ہے. इसीलिए बहुत सारे इवन एथीस्ट फिलोसोफर्स जो हैं वो भी कहते हैं कि यह हमें नहीं पता। इन एथीस्ट फिलोसोफर्स भी जो हैं इसको वो एक नाम लेते हैं रियली हार्ड प्रॉब्लम ऑफ कॉन्शियसनेस। बाकायदा फिलोसफी में एक नाम दिया जाता है रियली हार्ड प्रॉब्लम ऑफ कॉन्शियसनेस, यानी इसको आप हल नहीं कर सकते उन तमाम जगहों पर उन तमाम मसाइल। और इसमें देखें एक बात जो मैं कहना चाह रहा हूँ कि जो बहुत ही अजीब बात है कि कोई शख्स भी इस बात से डिनाई नहीं कर सकता कि आपकी सोच है, आपकी फिक्र है। अगर हम इसी बात को मान लें कि ये फिक्र ब्रेन से पैदा हो रही है, और आप अगर ब्रेन को देखें तो क्या इस फिक्र के पैदा होने की वजह से ब्रेन के अंदर कोई भी वजन बढ़ता है, उसका उसका वॉल्यूम बढ़ता है, उसका साइज बढ़ता है, उसमें क्या तब्दीली वाकई होती है ब्रेन में? यानी ज़्यादा से ज़्यादा आप कह सकते हैं कुछ इलेक्ट्रिकल पल्सेज या एक्टिविटीज़ बढ़ जाती हैं, यानी वो नर्व सेल्स की एक्टिविटीज़ बढ़ जाती हैं। लेकिन नर्व सेल की एक्टिविटी बढ़ने से ये सोच क्या चीज़ है जो दिमाग में है या किधर है? ठीक है, तो ये ना कि जितने भी आप इस ज़िंदगी के अंदर जितनी भी चीज़ें देखते हैं ना वो क्या होती हैं, इट डज नॉट मेक सेंस। आप अगर उनको डायरेक्टली, और आजकल की साइंस इसी डायलेमा में बहुत ज़्यादा फंस गई है कि जो कुछ भी आप देख रहे हैं, यानी इवन आर्टिफिशियल इंटेलिजेंस, मैं खाली ज़ीशान शायद बेहतर मुझसे बता सकेंगे कि आर्टिफिशियल इंटेलिजेंस में भी इनको ये नहीं पता है कि अगर हम, यानी आर्टिफिशियल इंटेलिजेंस का जो मेन आइडिया है वो ये है कि आप बेतहाशा डेटा इकट्ठा करें और उसके बाद कुछ कंप्यूटर सिस्टम्स बनाएं जिनके अंदर लॉजिक हो, और आप उन बेतहाशा यानी मिलियंस या बिलियंस ऑफ सिस्टम्स पर उसको गुजारते रहें, जिसको कहते हैं ट्रेनिंग, जिसकी वजह से क्या होता है हर दफ़ा के बाद वो एक नई चीज़ लर्न कर लेता है। ठीक है, और फिर उसके बाद यानी आप यूं समझ लें कि वो आर्टिफिशियल इंटेलिजेंस क्या है, कि वो मशीन जो है उसने 1 लाख या 1 करोड़ किताबें पढ़ी हुई हैं, ये है आर्टिफिशियल इंटेलिजेंस। लेकिन उस ट्रेनिंग के प्रोसेस के मुकम्मल होने के बाद वो कंप्यूटर सिस्टम इंटेलिजेंटली आंसर कैसे बनाता है? मतलब आप जो AI है या चैट GPT वगैरह है कि आप उसके पास एक क्वेश्चन लिखते हैं वो आपको उसका आंसर बना के देता है तफसील से, तो उसने इस आंसर को पहले नहीं जाना हुआ होता, उसकी वो ट्रेनिंग है बहुत ज़्यादा ह्यूज डेटा सेट पर। लेकिन उतनी बड़े डेटा सेट पर ट्रेनिंग लेने के बाद ये कैपेबिलिटी उसके अंदर कैसे पैदा हुई है, ये कैपेबिलिटी उसके अंदर कहाँ से आई है? कि नहीं, कोई लॉजिक नहीं है इसके पीछे, यानी ये एक ब्लैक बॉक्स है, ये एक ब्लैक बॉक्स है। आप देखिएगा इसको, इस बात को सर्च कीजिएगा कि मैं ये सही कह रहा हूँ या गलत कह रहा हूँ। लॉजिक नहीं है, नहीं, पैटर्न, लेकिन पैटर्न मैचिंग जो है एक्सटेंड कैसे हो रहा है, यानी उसमें ये सलाहियत, पैटर्न मैचिंग का मतलब तो ये है ना कि वो जिस जितने जितने डेटा सेट पर आपने ट्रेन किया अगर वो सारी चीज़ें उसके अंदर लाई करेंगी तो वो उसको जवाब दे देगा, लेकिन वो उसके बियॉन्ड जा रहा है, यानी वाकयान एक लर्निंग है, वाकयान एक लर्निंग है। अब ये कैपेबिलिटी कहाँ से आ रही है? यानी इसमें इसी वजह से जो बाज़ लोग हैं जिन्होंने, जो आर्टिफिशियल इंटेलिजेंस के पाइनियर्स थे, उन्होंने काफ़ी खतरात और खदशात का इजहार किया है। यानी मैं ख्याल है उसका एक जो ब्रिटिश है जो कैनेडा में जिसने कि ग्रेगरी हिंटन नाम है शायद उसका, जो कहलाता है फादर ऑफ AI, उसने काफ़ी डर का इजहार किया है कि ये जो है ना चीज़ें बड़ी ख़तरनाक हदों में चली गई हैं, कि ये मामलात जो हैं, यानी कि ये लर्निंग वाले मामलात जो हैं, ये अब कैसे हो रहे हैं, क्या हो रहा है, मतलब इट इज़ नॉट अंडर आवर डायरेक्ट कंट्रोल। ये वाली चीज़ें जो है ना अब हमारे डायरेक्ट कंट्रोल में नहीं है। यानी आपने एक बहुत सारा उठाया स्टफ़ और उसको एक डिब्बे में डाला और हिलाया 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 और उसके अंदर से कुछ निकलना शुरू हो गया जो आपको खुद भी नहीं पता कि क्यों निकल रहा है और कैसे निकल रहा है। ठीक है, तो यानी इसका मायना जो मैं एक बात कहना चाह रहा हूँ कि जिंदगी में तकरीबन हर जगह यानी ये चीज़ अब मैन मेड सिस्टम्स में भी नज़र आना शुरू हो गई है, लेकिन ओवरऑल लाइफ जहाँ जहाँ भी है ना वहाँ पर आप जितने फिनोमेना को भी देखते हैं तो वहाँ पर आपको वो एक ऐसा मरहला आ जाता है कि जिसके बाद वो सब कुछ इमर्ज होता है कि जिसका आपके पास कोई दलील या लॉजिक नहीं होती। यानी मैं आपने शायद सुना होगा कि जो 1950s में एक बड़ा मशहूर एक्सपेरिमेंट किया गया था क्रिएटिंग लाइफ वाला, आई थिंक उसको मिलर्स एक्सपेरिमेंट या ऐसा कुछ कहा जाता है, कि वो साइंटिस्ट था जिसने वो तमाम इंग्रेडिएंट्स लिए थे कि जो लाइफ मेकिंग है, मतलब जिनसे प्रोटीन आपके जो लाइफ है उसकी बुनियाद प्रोटीन है, अमीनो एसिड्स हैं, यानी बेसिकली नाइट्रोजन हाइड्रोजन और ऑक्सीजन, ये तीन केमिकल हैं। तो वो सब उसने लेके और फिर उसके बाद उनको एक जार में रखा और वहाँ पर इलेक्ट्रिकल आर्क दिया, क्योंकि इनके ख्याल में शुरू में जो ज़मीन थी उसमें टेम्परेचर बहुत हाई था, बिजली कड़क रही होती थी, चमक रही होती थी सारा, तो यानी हाई इलेक्ट्रिसिटी, हाई हीट, हाई टेम्परेचर, और उसके बाद इन्होंने पूरी कोशिश की कि वो कुछ बन जाए, लेकिन क्या हुआ, वो थोड़ी सी वही ट्रांसफॉर्मेशन आ गई, यानी कुछ अमीनो एसिड्स बन गए, कुछ हो गए, लाइफ के नाम पे कुछ भी नहीं पैदा हुआ। ठीक है, कि कोई लिविंग ऑब्जेक्ट क्रिएट हो जाए उस स्टफ में से, उन तमाम चीजों में से, ऐसा कुछ भी नहीं हो पाया। तो वही वो थोड़ी सी जो केमिकल तब्दीलियां आ गई है वो आ गया, उसको कह रहे हैं कि जी हमारी कामयाबी हो गई है, हमने प्रोड्यूस कर लिया बारह। ठीक है, तो यानी कि जब हम आयात आफाकी की बात कर रहे होते हैं तो आयात आफाकी के अंदर जो मेन आइडिया है वो यही है कि तुम जिंदगी को जहां जहां भी जिस पहलू से भी जिस नजर से भी देखो वहां पर बीच में एक गैप है, यानी एक ऐसा गैप है कि जिसको तुम्हारी समझ, तुम्हारा हुनर, तुम्हारी अकल जिस गैप को फिल नहीं कर सकती। ठीक है, ये मेन आइडिया है इसका, इन तमाम चीज़ों का, कि वो चीज़ जो है ना वहाँ पर तुम जितनी भी अकल लड़ा लो, जितने भी अपने लॉजिक अप्लाई कर दो, लेकिन वो बात उससे एक्सप्लेन नहीं होती। यानी मिसाल के तौर पर जो वही है कि फ़ाइज़ा सवैतुहु व नफ़ख़्तु फ़ीहि मिन रूही, कि जब एक इंसान है, एक बच्चा है जिसका बदन दुरुस्त हो जाता है नुतफे से लेके चार महीने तक, वो जिंदा कैसे होता है, कौन सी चीज उसमें दाखिल होती है जिसकी वजह से उसका दिल धड़कना शुरू हो जाता है, और फिर एक अरसे के बाद कौन सी चीज उसमें से निकल जाती है कि जिसकी वजह से वो दिल की धड़कन बंद हो जाती है। ठीक है, ये तमाम के तमाम वो गैप्स हैं कि जिसको इंसानी किसी भी मंतिक और इंसान की अकल या इख्तरा या ईजाद से फिल नहीं किया जा सकता। दुरुस्त है बात, तो यहाँ यही जो चीज़ है ना, ये बुनियादी तौर पर फिर आयात आफाकी या आयात इलाही का सेंस बनाती है। यानी वो जो तमाम गैप्स हैं कि जहाँ पर यानी तुम्हारी ऑब्जर्वेशन, तुम्हारा मुशाहिदा, तुम्हारी अकल, जो हम पिछली दफ़ा बात कर रहे थे बुरहान हरकत में, पानी की बादलों की हरकत में, कि ये पूरा जो निज़ाम है यानी एवेपोरेशन का होना दरियाओं से, तालाबों से, समंदरों से, और फिर जैसे कुरान ने बयान किया कि बादलों का एक सीड होता है, फिर वो एक बीज होता है, फिर वो बाकी सबको अट्रैक्ट करता है, उसके अराउंड क्लाउड फॉर्मेशन शुरू होती है, फिर हम उनके दरमियान तालीफ यानी एक क़राबतदारी पैदा करते हैं, फिर उस क़राबतदारी की वजह से वो जो अलग अलग स्कैटर्ड क्लाउड्स हैं वो आपस में आके जुड़ते हैं, मिलते हैं, क्लाउड मास को क्रिएट करते हैं, फिर उसके बाद हम जो उस आयत को हमने पढ़ा था कि वह अरसलनर रियाहा लवाक़ कि हमने फिर हवाओं को भेजा कि वो उनकी पैवंदकारी यानी उनको प्रेग्नेंट कर देती है बादलों को, यानी उनको बारदार कर देती है, इस हालत में बना देती है कि नाउ दे आर रेडी टू गिव वाटर। ठीक है, अब ये जाहिर है इस पर जिन लोगों ने रिसर्च की होगी तो उसके मैकेनिज्म और सिस्टम को समझा होगा, लेकिन ये सब अकल से बाहर है कि कैसे हो रहा है। इतना जो है, मतलब इतना पानी जो बरसता है आसमानों से वो एक साथ क्यों नहीं गिर जाता, जिसको कुरान करीम कह रहा है कि तुम फिर फतरल वत का यखरुजु मिन खिलालिही, कि फिर तुम देखते हो कि बारिश उसके सुराखों में से निकल रही होती है बादलों के। ठीक है, तो यानी कि ये जितनी भी हरकत है, तो ये हरकत क्या है कि ये एक्सप्लेनेबल नहीं है। अब ठीक है, आप उसको कहते हैं कि हाँ ये ऐसे हो रहा है, ऐसे हो रहा है, ऐसे हो रहा है, ऐसे हो रहा है, लेकिन इसके पीछे क्या वाकयन कोई दलील है, कोई मैकेनिज्म है जो आप बता सकते हैं, बना सकते हैं, डिस्क्राइब कर सकते हैं? नहीं कर सकते। ठीक है, तो यही तमाम चीज़ें किस बात पर दलील और बुरहान बन रही होती हैं? एक ऐसी हस्ती की मौजूदगी पर कि जो इन सब निज़ाम को बनाने और चलाने और कायम रखने पर कुदरत रखता है। और ये कोई एक दिन की बात नहीं है, एक मर्तबा की बात नहीं है। ठीक है, ये जैसे मेरी एक साहब से गुफ्तगू हो रही थी और वो डॉक्टर या फार्मासिस्ट हैं, तो वो ही कह रहे थे मौजज़ात अंबिया के, हज़रत मूसा का आसा का अजदहा बन जाना, और या हज़रत मूसा के लिए दरिया में रास्ते बन जाना। तो मैंने उनसे कहा कि आप इस बात पे गौर करके बताएं कि ये ज़्यादा बड़े मौजज़ात हैं या एक बीज से दरख्त का बनना या एक नुतफे से एक ज़िंदा इंसान का बनना, कौन सी चीज़ ज़्यादा बड़ा मौजज़ा है? लेकिन ये मौजज़ात हर वक्त आपकी नज़रों के सामने हो रहे होते हैं ना, तो आप उसको मौजज़ा मानने को तैयार नहीं होते। आप उसको समझ रहे होते हैं कि ये बिल्कुल आम और आदि कोई चीज़ है। हर इंसान की पैदाइश एक मौजज़ा है। और आप जैसे डॉक्टर्स वगैरह से भी पूछ के देख लें कि यानी कितने जितने फैक्टर्स एक नुतफे के इंसान बनने के खिलाफ होते हैं, वो कहीं ज़्यादा होते हैं बनिस्बत इसके कि ये एक इंसान बन जाए और फिर भी वो हो जाता है। और अक्सर औकात हमें दिखता है ना कि जब जो चीज़ें थोड़ी सी भी अब नॉर्मल होती हैं कि कहाँ कहाँ खराबियाँ पैदा हो सकती हैं। दुरुस्त, तो इसी तरीके से चाहे पानी की हरकत हो, बादलों की हरकत हो, उसके बाद एक और हरकत जिसकी तरफ कुरान करीम ने इशारा किया सूरह यासीन में कि वश्शम्सु तजरी लिमुस्तकर्रिन लहा वल्कमरा कद्दरनाहु मनाज़िला। ठीक है, ये सारी वकुल्लुन फी फलकिन यसबहून, कि यानी चांद की हरकत, सूरज की हरकत, फिर ज़मीन, यानी सूरह यासीन के अंदर तफसील से ये जिक्र मौजूद हैं। और फिर आखिरी जो जुमला है वो बड़ा ही अजीब है, वकुल्लुन यानी ये चांद और सूरज और तमाम के तमाम सितारे, ये क्या कर रहे हैं? कुल्लुन फी फलकी यसबहून, यसबहून का माना तैर रहे हैं, तैर रहे हैं, स्विमिंग का वर्ड यूज किया है कुरान ने। ठीक है, शनावरी जिसको फारसी में कहते हैं, ये चल नहीं रहे हैं, ये अपने अपने ऑर्बिट्स में, अपने अपने अफलाक में हरकत नहीं कर रहे हैं, तैर रहे हैं। अब ये बहुत अजीब लफ्ज है कि स्विमिंग है, यानी इससे फिर आपको वही बात समझ में आती है कि यानी कि जो पूरा एक निज़ाम है वो क्या है, वो लाइक एक, मतलब एक फ्लूइड टाइप की कोई चीज़ है। तो ये यानी कि चलने की जो बात आती है तो चलना जो होता है वो किसी सॉलिड ग्राउंड पे होता है, लेकिन तैरने की बात जब आती है तो तैरना कब होता है, यानी कि जैसे आप तैरने का लफ्ज एक शिप के लिए भी यूज कर सकते हैं और एक एरोप्लेन के लिए भी यूज कर सकते हैं, सबाहत सीन से यसबहून, तो आप उन दोनों के लिए वर्ड यूज कर सकते हैं। तो कुरान ये कह रहा है कि ये जितने भी तुम्हें अफलाक में यानी आसमान में जितना कुछ भी नजर आता है ये सब तैराकी में मसरूफ है अपने अपने ऑर्बिट्स में। और एक और ख़ास बात भी जो बयान की गई कि इनमें से हर एक का अपना ऑर्बिट है, ना चांद के लिए ये मुमकिन है कि वो सूरज के ऑर्बिट में घुस जाए, ना सूरज के लिए मुमकिन है कि वो उससे अलग हट जाए, हर एक के लिए अपना अपना एक मदार है, एक दायरा है, एक हरकत करने की जगह है। अच्छा, अब यहाँ भी यानी कि ये बताते खुद एक बहुत अजीब सी बात है। ठीक है, और सूरह वाकया में भी एक आयत है याद दिलाएं आप में से कोई, जहाँ पे खुदा ने कसम खाई है सितारों की। इन्नहु लकसमुन लौ तअलमून अज़ीमुन, कि मैं सिताब मवाक़ इन नुजूम, कि मैं कसम खाता हूँ किससे, किसकी, बे मवाक़ इन नुजूम, तारों के वाक़े होने की। वो इन्नहु लकसमुन, और ये बेशक एक कसम है, लौ तअलमून, अगर तुम इल्म रखते हो, अज़ीमुन, उस ज़माने के लोगों के लिए तारे क्या थे, आसमान में टके हुए कोई बटन टाइप की चीज़ थे। उस ज़माने के लोगों को तारे जो थे वो उनके लिए इतने ह्यूज ह्यूज ऑब्जेक्ट्स तो नहीं थे ना, सही। तो खुदा क्या कह रहा है कि मैं कसम खाता हूँ, और जाहिर है कि कसम ऐसी ही चीज़ की खाई जाती है जो बाज़मत होती है, और अगर खुदा कसम खा रहा है तो वो कोई मामूली चीज़ नहीं हो सकती। بِمَوَاقِعِ النُّجُومِ فَلَا أُقْسِمُ بِمَوَاقِعِ النُّجُومِ وَإِنَّهُ لَقَسَمٌ لَوْ تَعْلَمُونَ عَظِيمٌ۔ تو یعنی اب آپ کو پتہ ہے کہ یہ ستاروں کے جو مواقع ہیں یا ستاروں کے جو آربٹس ہیں یا وہ جو پوری جن کہکشاؤں یا گیلیکسیز کا حصہ ہیں پھر ان کی جو حرکت ہے، واقعاً امر عظیم ہے۔ لیکن یہ کس پر ڈپینڈ کرتا ہے؟ لَوْ تَعْلَمُونَ، اگر تم اس کا علم پیدا کرو۔ تو اسی طریقے سے آپ جا کے اس بات کو دیکھ سکتے ہیں کہ زمین کی جو حرکت ہے نا، آپ باقی اگر کسی کو بھی چھوڑ دیں، آپ زمین کی حرکت کو اگر دیکھیں تو زمین کی حرکت خود محیر العقول ہے۔ یعنی زمین کی حرکت دو حرکتوں کا مجموعہ ہے نا، ایک جو اس کا اسپننگ اراؤنڈ اٹس اون ایکسس، لیکن آپ کو اسپننگ اراؤنڈ اون ایکسس کی خاص بات آپ کے علم میں ہوگی، وہ کیا ہے؟ وہ ایکسس سیدھا نہیں ہے، اور کتنا 23.5 ڈگریز ٹلٹ ہے۔ یعنی زمین جو ہے نا، اگر آپ دیکھیں تو یوں ہے ایسے، وہ سیدھا اسفیئر نہیں ہے، ترچھا ہے، اور وہ اپنے اس کے گرد بھی گھوم رہا ہے، اور اس کی جو پوری حرکت ہے سورج کے گرد، یعنی کہ جو ظاہر ہے کہ اگر آپ توقع کریں گے کہ بنانے والا جو ہے، اگر کبھی بھی کوئی پرفیکٹ یا نیچرل موومنٹ بنائے گا حرکت کا، تو وہ سرکولر پیٹرن ہوگا، یہی ہوگا نا۔ یعنی جیسے آپ اگر ہاتھ میں کسی چیز کو لے کے گھماتے ہیں تو وہ چیز کیسے گھومتی ہے؟ ایک سرکل میں گھومتی ہے نا۔ اب یہ کون سا الٹا ڈیزائن ہے کہ بجائے اس کو سیدھا رکھنے کے، یعنی آپ اور اگر کسی چیز کو گھمائیں گے تو اس کو سیدھا رکھ کے گھمائیں گے، کہ اس کی اپنی حرکت جو ہے وہ ایک ایسے ایکسس کے اباؤٹ ہے جو خود ٹلٹ ہے، 23 ڈگری ٹلٹ ہے، اور تھوڑا سا بھی نہیں، 23 ڈگری ٹلٹ ہے۔ اور اس کی حرکت جو دوسری حرکت ہے سورج کے گرد، وہ الیپٹیکل آربٹ ہے، وہ الیپٹیکل آربٹ ہے۔ اور الیپٹیکل آربٹ ہونے کی وجہ سے زمین کی جو رفتار ہے اپنے مدار میں، وہ کانسٹنٹ نہیں رہتی، وہ کانسٹنٹ نہیں ہے۔ یعنی کہ جب وہ اس کے ایلپس کے ان ایریا کی طرف جاتا ہے تو اس کی رفتار بڑھ جاتی ہے، جب وہ لانگر آرکس کی طرف جاتا ہے تو رفتار سلو ہو جاتی ہے۔ ہاں، اس میں بھی ٹھیک ہے۔ اور ٹلٹ ایکسس کی وجہ سے، یعنی جیسے ایک سوال کبھی کیا جاتا تھا کہ زمین سورج سے سردیوں میں زیادہ قریب ہوتی ہے، گرمیوں میں زیادہ قریب ہوتی ہے، تو جواب کیا ہے؟ سردیوں میں زیادہ قریب ہوتی ہے، لیکن اس ترچھے پن کی وجہ سے جو ہے نا، سورج کی زیادہ روشنی جو ہے نا اس تک نہیں پہنچ پاتی۔ یہ عجیب، یعنی آپ دیکھیں ہر جگہ پر جو ڈیزائن، اب یہاں پر آپ کہیں کہ، یا تو آپ کہیں کہ جناب یہ تو سارے فالٹ ہیں، اس کو آپ دو طریقوں سے سمجھیے، کہ یہ تمام کا تمام جو نظام بنا ہوا ہے نا، فالٹی سسٹم ہے، اور پھر ارتھ کی جو موشن ہے وہ بھی وابلی ہے، مطلب یہ نہیں کہ بالکل سکون سے زمین گھوم رہی ہے، یہ چل رہی ہے، نہیں، ایسا بھی نہیں ہے، کہ ہر جگہ گڑبڑ ہے۔ لیکن یہ گڑبڑ ہونے کے باوجود ایک نظام کا قائم رہنا کیا بتاتا ہے؟ کہ یہ مبنی بر قیوم ہے. ٹھیک ہے, یعنی کہ یہی میسج ہے کہ اگر یہ نظام جو ہے اپنی جگہ پر پرفیکٹ آپ کو دکھتا تو آپ بہت آسانی سے اس کو ہٹا دیتے. آپ بہت آسانی سے اس کی, اگر یہ تمام کا تمام سسٹم ایک آٹومیٹک پرفیکٹ سسٹم چل رہا ہوتا تو آپ بہت ایزیلی ڈسمس کر دیتے, بھائی کون کریئٹر, کون چلانے والا, کون مدبر الامور, کون منتظم, جیسے ابھی بھی لوگ کرتے ہیں. لیکن یہ دھوکہ دیتے ہیں, اور ظاہر ہے کہ کیونکہ جو عوام ہیں ان کے پاس اتنی دقت نظر نہیں ہے, ان کے پاس علم نہیں ہے, تو وہ بہت آسانی سے اس دھوکے کا شکار ہوتے ہیں. ورنہ لائف میں ہر جگہ ہر پہلو جو ہے نا وہ انسسٹینیبل ہے, ہر جگہ خراب ڈیزائن ہے. یعنی خراب سے مطلب ہے کہ ایسا ہے کہ جو آپ کو سمجھ میں نہیں آئے گا. ابھی الیپٹیکل آربٹس کیوں ہوں گے؟ ٹھیک ہے, یعنی کہ اگر ایک سرکل میں چیزیں ہوتی ہیں, اسی طریقے سے ارتھ جو ہے وہ پرفیکٹ اسفیئر نہیں ہے, ارتھ کی پوزیشن رائٹ اسٹریٹ اپ نہیں ہے, اینڈ سو آن. اور آپ کو حکمتیں اس میں نظر آتی ہیں, لیکن آبویسلی یہ نظام اس طریقے سے خود سے چلنے والا نہیں ہے. ٹھیک, اسی طریقے سے اور کس حرکت کی طرف قرآن نے اشارہ کیا؟ یہ پانی کی حرکت ہو گئی, بادلوں کی حرکت ہو گئی, اس کے بعد ستاروں اور سیاروں کی حرکت ہو گئی, پھر اس کے بعد جس حرکت کے بارے میں قرآن نے کہا ہے وہ پلانٹیشن ہے. پلانٹیشن میں بھی ایک حرکت ہے یا نہیں ہے؟ ہے نا. اور اس میں سب سے پہلی حرکت کہاں پہ ہوتی ہے بتائیں, جو سب سے زیادہ عجیب ہے, اور اس کی طرف بھی قرآن نے اشارہ کیا ہے. بیج میں سے پودے کا نکلنا, یعنی سب سے عجیب و غریب ترین حرکت جو ہے وہ یہ والی حرکت ہے کہ وہ ایک بیج جو بستا ہے چاروں طرف سے بند ہے, لائک اے سالڈ آبجیکٹ ہے, کلوز سسٹم ہے, اس کے اندر کون سی ایسی تبدیلی واقع ہوتی ہے کہ جس کی بنا پر پھر یہ پورا ایک نظام حرکت میں آ جاتا ہے, جو کہاں پہ جا کے رکتا ہے, کہاں جا کے رکتا ہے کہ جب ایک تناور اور پھلدار درخت وجود میں آ جائے, وہاں جا کے رکتا ہے. ٹھیک ہے, سالوں کے عرصے پر یا مہینوں کے عرصے پر یہ حرکت مشتمل ہوتی ہے. تو اس چیز کو قرآن کریم نے فرمایا کہ ان اللہ فالق الحب والنوا, حب اور نوا یعنی خدا ہی ہے کہ جو گٹھلی کا اور دانے کا شگافتہ کرنے والا ہے. فلقا و شگافتہ کرنا, کہ اللہ ہے کہ جو اس کو شگافتہ کرتا ہے. یعنی اب اٹ از ناٹ میکنگ اینی سینس. ٹھیک ہے نا, یہ کیسے ہوتا ہے سارا؟ اب ظاہراً آپ اس کے جتنے بھی میکینزم بتاتے رہیے کہ جی منرل ایبزارب ہو گئیں, وہ ہو گئیں, وہ ہو گئیں, لیکن کیسے ہوتا ہے, کون کنٹرول؟ اچھا, اور اس میں جو سب سے بڑی بات ہے وہ یہ ہے کہ یہ تمام کی تمام چیزیں جو ہیں وہ رینڈم ہونے کے باوجود کنٹرولڈ ہیں. صحیح ہے, اور بے انتہا پریسائسلی کنٹرولڈ ہیں, ورنہ اس کے بغیر یہ نظام چل ہی نہیں سکتا. یعنی کہ جیسے خود جو اسلام علیکم, یعنی جیسے خود جو انسان کے جینز کے اندر جو کچھ ہو رہا ہوتا ہے, جو پروٹینز کا یا جو آر این اے اور ڈی این اے والا جو نظام سارا بن رہا ہوتا ہے, مطلب ہائیلی ہائیلی پریسائز ہے, اور یہ اتنے یعنی نینو لیول پر یہ جو چیزیں ہیں جو بن رہی ہوتی ہیں وہ ملینز آف ٹائمز ریپلیکیٹ ہوتی ہیں وتھ پرفیکٹ ایکوریسی, ورنہ جہاں ذرا سا بھی آگے پیچھے ہوا نا وہ کام خراب ہو گیا. یعنی پھر وہ موجود نہیں بن سکتا, اوپر ارتقا نہیں پا سکتا اس کا بدن. صحیح, تو فالق الحب والنوا, یعنی آپ اس چیز کو دیکھتے جائیں کہ جہاں جہاں پر بھی قرآن کریم انہی تمام آیات آفاقی میں چیزوں کو جہاں جہاں بھی خدا سے ایٹریبیوٹ کر رہا ہے, آپ اس بات پر غور کریں کہ وہی وہ مقامات ہیں کہ جن کو انسان فل نہیں کر سکتا. اب غور کریں، یعنی انسان کے پاس یہ صلاحیت نہیں ہے کہ بیج یا گٹھلی کو پھاڑ کر اس میں سے اس پودے کو باہر نکال لے. اور پھر اس کے بعد سورہ واقعہ کی آیتیں، افرائیتم ما تحرثون، سورہ واقعہ میں بھی کئی جگہ پر ہے نا، آخر کے نزدیک نزدیک، کہ کیا تم نے دیکھا کہ جو تم حرث ہے رے سے، یعنی تم کاشتکاری کرتے ہو، انتم تزرعونہ ام نحن الزارعون. یہ پرنسپل آف لائف بھی ہے، یعنی یہ خود زندگی کا ایک اصول ہے کہ تم جو ہے نا وہ تخلیق کر سکتے ہو، وجود نہیں عطا کر سکتے. افرائیتم ما تمنون انتم تخلقونہ ام نحن الخالقون، یعنی اس خلقت میں تم حصہ ڈال سکتے ہو یا اور کر سکتے ہو، لیکن اس کو پروان چڑھانا جو ہے، زندگی دینا، ارتقا دینا، یہ تمہارے بس سے باہر ہے. تو تم کشاورزی کر سکتے ہو، فارمنگ کر سکتے ہو، زراعت نہیں کر سکتے. انتم تزرعونہ ام نحن الزارعون، یعنی بیج بونا، زمین سینچنا، پانی دینا، اس کی دیکھ بھال کرنا، یہ سب تم کر سکتے ہو، لیکن وہ بیج زراعت میں کیسے تبدیل ہوگا، یہ تمہارے بس سے باہر ہے. ہاں، یعنی کشتی میں بھی، اور اس میں جو مثال دی ہے وہ وہی ہے کہ یعنی کہ جب کشتی چلتی ہے اور تم اس میں سکون سے ہوتے ہو، اور پھر وہاں پر جو مثال ہے وہ یہ کہ جن ہواؤں پر تم نے بھروسہ کیا ہوا ہوتا ہے کہ یہ تمہاری کشتی کو لے کر چلیں گی آگے، وہی ہوائیں ایک وقت آتا ہے کہ جو تمہارے خلاف ہو جاتی ہیں. یعنی جو ہوائیں اس کشتی کو آگے لے جا رہی تھیں، وہی ہوائیں اس کو اب ڈبو دینے کے درپے ہو جاتی ہیں، وہی ہوا اور پانی. اور پھر اس کے بعد جب لوگوں کو کوئی آسرا اور امید اور سہارا نظر نہیں آتا، تو پھر وہ مخلصین اللہ الدین، پھر وہ اپنے دین کو، اپنی نیتوں کو خالص کر کے خدا کو پکارتے ہیں. تو ایک انہیں اس موقع کی مثال دی ہے کہ جب انسان کے پاس سے اسباب اور وسائل ختم ہو جاتے ہیں، تب اس کا دین خدا کے لیے خالص ہو جاتا ہے. اور جب وہ مخلص ہو جاتا ہے، تو مخلص ہونے کے بعد پھر یعنی کہ اس کی دعا میں اور قبولیت میں کوئی فاصلہ باقی نہیں رہتا. یہ بھی خاص بات ہے اس مثال میں کہ جب انسان مخلص ہو جاتا ہے، انسان کا دین خدا کے لیے، تو پھر اس کی دعا میں اور قبولیت کے درمیان کوئی گیا، یعنی دعا قبول کیوں نہیں ہوتی؟ ہماری ناپاکی کی وجہ سے، ہماری پولیوشن کی وجہ سے. ٹھیک ہے، تو یہ مطلب چیزیں سمجھ میں آ گئی نا. ایسی مثالیں قرآن میں بہت ہیں جو آپ کو انہی حرکت، یعنی حرکت ہر جگہ، ہر جگہ جو حرکت ہے. اور پھر آخر میں جس حرکت کی بات بیان فرماتے ہیں، وہ حرکت انسان کے اطوار اور انسان کے وجود میں حرکت ہے. اور انسان کے وجود میں جو حرکت ہے وہ دو قسم کی ہے. ایک حرکت وہ ہے کہ جو مطلب انسان کے ظاہری بدن میں واقع ہوتی ہے، اور ایک حرکت وہ ہے کہ جو انسان کے جوہر وجود یا نفس میں واقع ہوتی ہے. ٹھیک ہے، انسان کے بدن میں پیدا ہونے والی حرکت ایک خاص پیٹرن رکھتی ہے کہ جس کو کوئی بھی بدل نہیں سکتا. ٹھیک ہے، یعنی اس حرکت کا کیا ہے کہ وہ ایک جگہ سے شروع ہوئی، لائک اے بیج، ایک سیڈ شروع ہوا انسان کا بدن، اور بدن کے ساتھ آپ کی روح اور نفس بھی ہے، ایسا نہیں کہ وہ کہیں اور ہے، لیکن وہ چیز ایک شروع ہوئی، پھر اپنے ایک پیک پر پہنچی، پھر مرجھانا شروع ہو گئی، پھر ڈاؤن ہونے لگی، یہاں تک کہ ختم ہو گئی. ٹھیک ہے، اور یہ والی حرکت جو ہے نا، یہ ایسی ہے کہ جس کو بدلنے کی کسی میں طاقت نہیں ہے، یہ بدلی نہیں جا سکتی. مطلب چاہے ایون اگر کوئی نبی ہو، کوئی ولی ہو، اس کا بدن بھی اسی انہی حرکتوں کے مراحل سے ہی گزرے گا. ٹھیک ہے، ایسا نہیں کہ وہاں کچھ اور ہو جائے گا. لیکن एक और हरकत जो इंसान के वजूद के अंदर है, यानी जो इंसान का नफ्स है, वो हरकत मुसलसल प्रोग्रेसिव है। यानी इंसान के नफ्स में पाई जाने वाली हरकत जो है ना, वो मुसलसल प्रोग्रेसिव, यानी वो मुसलसल आगे की तरफ है, उसमें ये नहीं है। यानी इंसान का नफ्स ऐसा नहीं होता कि अभी पैदा हुआ और अभी अवेयरनेस आई और अभी फिर वो अपनी जवानी को पहुंच गया, फिर वो बूढ़ा होना शुरू हो गया या अधेड़ हो गया। नफ्स के अंदर ये मामला तो मसाइल नहीं है। लेकिन प्रॉब्लम कहाँ पे आती है कि क्योंकि हम लोग जो हैं वो तकरीबन अपनी नफसानी ज़िंदगी के बारे में खुद अवेयर ही नहीं है, ठीक है। यानी हमारा नफ्स बेदार नहीं है, हमारा नफ्स खुद अपने आप से आगाह नहीं है। तो उसका नतीजा क्या निकलता है, उसका क्या नतीजा निकलता है कि हम अपने आप को बदन ही समझ रहे होते हैं और हमें भी ऐसा लगता है कि गोया मैं बूढ़ा हो रहा हूं। आप नहीं बूढ़े हो रहे, आप पर कोई बुढ़ापा नहीं। एक दफा वाकयन आपने अपनी प्रोग्रेस को अगर अटेन करना शुरू कर दिया, जैसे बहुत थोड़े से लोग हैं, या एक जुमला जो अमीरुल मोमिनीन अलैहिस्सलाम का है कि जिसमें आपने फरमाया था सिफीन के मौके पर कि लोग ये समझते हैं कि अली के वो बाजू जो बदर और उहद में थे या वो बाजू शल हो गए, तो ऐसी कोई बात नहीं है। यानी कि मैं अब भी मेरी तलवार में और मेरे बाजुओं में वही दम है जो उस 20 साल के सिन में था, 63 इयर्स में भी वही हाल है, ठीक है। और उसकी वजह भी जो मैंने आपको सुनाया भी था कि खुद अमीरुल मोमिनीन अलैहिस्सलाम का जुमला जो आपने खैबर के बाद एक अपने सहाबी को लिखा था कि जिसमें आपने फरमाया था कि खुदा की कसम मैंने खैबर के किले को सर नहीं किया उस कुव्वत से कि जो गजा की हरकत से या बदन से पैदा होती है, लाकिन्नी अय्यत तो बिकुव्वतिन मलकूतियतिन, लेकिन मैंने मदद ली उस कुव्वत की जो मलकूती है, व नफ्सिन बेनूर रब्बहा मुगियतन, और उस नफ्स की जिसे उसके रब के नूर ने रोशन कर दिया था, ठीक है। तो नफ्स के अंदर किस बात की अहलियत है कि वो इन मलकूती डोमेन से अपने आप को कनेक्ट कर सकता है। अगर वाकयन यानी हम इर्तिका पा रहे हैं, ऊपर जा रहे हैं, तो नफ्स की जो हरकत है इंसान के वो इस तरीके की नहीं है जो बदन की हरकत है। लेकिन प्रॉब्लम कहाँ पर आती है कि हमने अपने नफ्स को बदन से आज़ाद करा के और मलकूती हकायक से कनेक्ट ही नहीं किया हुआ होता। तो जैसे जैसे मेरा बदन बूढ़ा होता है, कमज़ोर होता है, तो मुझे अंदर से भी यही फील होता है कि यह सब कुछ मेरे साथ भी यही हो रहा है, ठीक। हाँ तो वो हाँ तो बदन, हाँ खिलकत में झुका देते हैं ना। खिलकत का मतलब ये है, खिलकत का मतलब तुम्हारा वजूद नहीं है। यानी जैसे एक इंसान, एक शख्स की मैं आपको मिसाल दूं कि यानी वाकई बिल्कुल ये वो नहीं है, यानी ये कहानी नहीं है, ये एक वाकया है, बंदे की मिसाल है कि वो यही, यानी जो लोग होते हैं जो थोड़ा मिस्टिकल एक्सपीरियंसेस वगैरह को अपनी लाइफ में हासिल करना चाह रहे होते हैं, जब उसकी ज़िंदगी के अंदर बहुत, यानी जब उसको लगने लगा कि अब मैं बस जाने वाला हूँ, मेरी मौत का वक्त करीब है, तो वो अपने बिस्तर से उठ के चलना शुरू हो गया, टहल रहा है। उसके जो मुआलजीन हैं या उसके इर्द गिर्द के लोग हैं वो परेशान हो गए कि ये क्या, इसका दिमाग ख़राब हो गया है, क्या हो गया कि जिन्हें रेस्ट करना चाहिए, और अगर ये इस हालत में टहलना शुरू हो गया तो ये तो और जल्दी मर जाएगा। तो जब उससे पूछा तो उसने कहा कि नहीं, मैं अगर इस तरीके से नहीं रहूँगा तो मैं मौत की खूबसूरती को कैसे देख सकूँगा। यानी जब मौत आएगी मेरे पास मुझे लेने, मुझे लेके चलने के लिए, तो मैं उससे मुलाकात कैसे करूँगा। और उसी हालत में ही वो मरा, ठीक है। और यानी इस किस्म के हमारे यहाँ भी, जैसे दीवान शम्स तबरेज़ है, उसमें भी मौलाना रोम ने इसी किस्म की कई शायरी है कि कि मौत अगर मर्द हो तो मेरे सामने आए और मैं उससे बगलगीर हूं, और मौत के जितने तजुर्बात हैं, यानी उनका कहना यह है कि मौत इतने इंसानों की जिंदगियों से गुजर के अब मौत में जिस जिस किस्म के रंग पैदा हो गए ना, तो मैं मौत से वो सारी चीज़ें सीखूं कि तुमने जिंदगी से क्या क्या रंग हासिल किए हैं। अब ये भी एक सोच है, ये भी एक फिक्र का अंदाज है। तो लेकिन इस फिक्र तक कौन लोग पहुंच सकते हैं कि जिनका नफ्स वाकयन प्रोग्रेस कर रहा हो, ठीक है, जिनका नफ्स बदन का कैदी ना हो, जिनका नफ्स जो है ना वो ऐसा ना हो कि उसको खाली बदन के मामलात ही डिफाइन करते हैं, तो फिर ये हरकत इंसान की भी है कि जिसके बारे में यानी कुरान करीम ने मुख्तलिफ आयतों में कि जैसे वहुवल लजी अनशअकुम मिन नफ्सिन वाहिदतिन फमुस्तकर्रिन व मुस्तौदा, कि खुदा कौन है कि जिसने तुमको नफ्स वाहिद से इंशा किया, उगाया, ग्रो कराया, और फिर तुम्हारा एक मुस्तकर है यानी एक ठहरने की जगह है और एक सुपुर्द करने की जगह है कि जहाँ जिसके सुपुर्द तुम्हें किया जाएगा, एंड सो ऑन, यानी कि यह हरकत की तरफ, इंसान की वजूदी हरकत की तरफ बहुत ज़्यादा आयतों में इशारे मौजूद हैं, जिसको जैसे मुल्ला सदरा ने जिसको पूरा एक अपनी एक साइंटिफिक टर्म्स में इस पूरे आइडिया को डेवलप किया, हरकत जौहरी, यानी कि जौहरे वजूद इंसान जो है वो मुसलसल हरकत में है। कब तक हरकत में रहेगा? जब तक अपने मबदा यानी सोर्स और अपने कमाल तक ना पहुंच जाए, उस वक्त तक ये जौहरे वजूद इंसान हरकत में रहेगा। और उस अपने सोर्स तक पहुंचने का जो मरहला है वो क्या है? वो लिका अल्लाह है, वही लिका अल्लाह, यानी जब हर नफ्स हरकत करते करते किधर पहुंच जाएगा? अपनी हकीकत, अपनी असल, अपने मबदा, अपने सोर्स तक। उस वक्त तक ये हरकत जारी रहेगी, बदन बदलते रहेंगे, जिस्म चेंज हो जाएंगे, लेकिन जो जौहरे वजूद है इंसान है उसकी हरकत एक प्रोग्रेसिवली आगे बढ़ती रहेगी, ठीक है। तो ये हरकत इंसान है जिसकी तरफ, तो हरकत मतलब प्लांट्स की हरकत, एनिमल्स की हरकत, बादलों की हरकत, तो ये तफाम जो इतनी सारी हरकत हैं कि पूरा निज़ाम हस्ती हरकत में, तो इन सारी हरकतों को कौन कंट्रोल कर रहा है, कौन इसका मदब्बर है, कौन इन हरकतों का वजूद में लाने वाला है, कौन उनको गाइड करने वाला है। और इसमें जब आप एक ख़ास बात देखें कि हर हरकत का जो ऑब्जेक्टिव है या एंड है वो अलग है, कौन उसके लिए हर हरकत का एक की एक मंजिल करार देने वाला है, कौन उसको वहां तक ले जाता है, कौन उसकी हिदायत करता है, वो मबदा हस्ती और रब्बुल आलमीन, ठीक है। ये बुरहान हरकत है जो हमको एक इस नज़्म में यानी आफाकी निज़ाम के तहत जो हमको बताती है और उस हस्ती तक लेके जाती है। अच्छा, इसके बाद फिर बयान करते हैं बुरहान नज़्म। बुरहान नज़्म यानी कि तमाम की तमाम चीज़ें जो हैं वो क्या हैं? मुनज़्ज़म हैं, एक निज़ाम के तहत हरकत करती हैं। यहाँ पर जो हमारे सामने एक मसला है ना, वो बहुत ज़्यादा पैराडॉक्सिकल हो जाता है। क्यों? क्योंकि एक तरफ हम देखते हैं कि जैसे अभी मैंने इशारा किया कि हरकत की जो नौईयत है वो बिल्कुल ऐसी है कि जैसे इट टेंड्स टू स्प्लिट अपार्ट द सिस्टम, ठीक है। यानी जैसे मिसाल के तौर पर कि मेरा बदन है, मेरे बदन के अंदर जितनी भी हरकत हो रही हैं, चाहे वो ब्लड की सर्कुलेशन हो या और केमिकल्स की मूवमेंट हो या और बाकी सारी चीज़ें हों, कि उनमें आप इस बात को देख सकते हैं कि उसके अंदर बिल्ट इन टेंडेंसी है पूरे निज़ाम को ख़राब करने की किसी भी वक्त, है या नहीं? यानी हरकत की वजह से प्रॉब्लम है कि अगर हरकत ना हो तो आपका ब्लड प्रेशर का मसला नहीं होगा, है ना? यानी ये जो ब्लड प्रेशर के मसाइल होते हैं ये खून की हरकत की वजह से होते हैं ना, اگر ہم فرض کر لیں گے کوئی ایسا نظام ہو کہ جس میں خون ہو لیکن اس میں اتنی مسلسل ایک حرکت نہ ہو، تو اس کے اندر سالٹ لیول کے اوپر جانا، نیچے جانا، فلاں ہونا، بی پی بڑھنا، لو ہونا، یہ سب حرکت کی مشکل ہے. لیکن یعنی حرکت جو ہے وہ بذات خود ایک سورس آف پرابلم ہے، ہر جگہ پہ بن سکتی، پوٹینشیل سورس آف پرابلم ہے. لیکن ایک ہستی ہے جو اس پوری حرکت کے نظام کو منظم کرتی ہے، ریگولیٹ کرتی ہے، کنٹرول کرتی ہے، ٹھیک ہے. اور یہاں سے پھر ہم کو وہ والی بات سمجھ میں آتی ہے، برہان نظم، یعنی ایک سسٹم جو کہ انہیرنٹلی کیوٹک ہے. کیوٹک کا مطلب سمجھتے ہیں نا، کیوس، یا بے ترتیب ہے، یا جس کے اندر ڈس بیلنسڈ ہونے کے امکانات ہر وقت موجود ہیں، لیکن ایک ہستی وہ ہے کہ جو اس کو منظم کرتی ہے، اس کو نظم دیتی ہے، اس کو ریگولیٹ کرتی ہے، اس کو گائیڈ اینڈ کنٹرول کرتی ہے، ٹھیک ہے. تو یہ برہان نظم والی جو بات ہے وہ یہی ہے کہ یعنی جیسے اب دیکھیں برہان نظم کہاں سے آ رہی ہے، برہان حرکت سے کیسے وہ آگے بڑھ رہی ہے، یعنی برہان حرکت نظم تک کیسے پہنچ رہی ہے، کہ وَلَئِن سَأَلْتَهُم مَّن نَزَّلَ مِنَ السَّمَاءِ مَاءً، اگر آپ ان سے پوچھیں کہ آسمان سے پانی کس نے نازل کیا، اب یہ حرکت ہے، یہ نظام حرکت ہے، پانی کا آسمانوں تک جانا، بادل بننا، وہاں سے اترنا. لیکن اس کے بعد نظم کہاں پر آتا ہے، فَأَحْيَا بِهِ الْأَرْضَ مِن بَعْدِ مَوْتِهَا، کہ وہی پانی جو یہ پوری سائیکل ہے، جب یہ پانی زمین پر برستا ہے تو کیا ہوتا ہے، مردہ زمین کو زندہ کر دیتا ہے، ٹھیک ہے. اب یہ نظم ہے، یعنی یہاں پر یہ جو حرکت ہے یہ آگے بڑھ کے کس چیز میں مزید ایڈوانس ہو رہی ہے، پروگرس کر رہی ہے ایک ایسے نظام میں کہ جو، اور اس حیات بخش نظام کی ضرورت کیا ہے، اس کا فائدہ کیا ہے، کہ یہ حیات آور ہے، یہ زندگی کو پروڈیوس کرتا ہے، یہ لائف پروڈیوس کرتا ہے، ٹھیک ہے. اس کو سمجھیں، اور یہ بہت زیادہ انٹریکیٹ ہے یہ سارا کا سارا حساب و کتاب. اور اس کے اوپر یعنی وہی جو ابھی ہم بات کر رہے تھے کہ اس پر کون انسان ہے کہ جو اس پر دلیل کوئی لے کر آئے یا اس کے میکینزم کو سمجھائے کہ ایک زمین جو خشک تھی جس میں کچھ نہیں نکل رہا تھا، بارش کے برسنے کے بعد وہ ہری بھری کیسے ہو گئی، کیا ہو گیا اس میں، کون سا فرق پڑ گیا، ٹھیک ہے، کون سی چیزیں اس میں آ گئیں. یعنی خزاں اور بہار میں، اسپرنگ اور آٹم میں، جو زمین کی حالت میں اتنا بڑا فرق واقع ہوتا ہے، کس وجہ سے واقع ہوتا ہے، زمین تو وہی ہے، ٹھیک. تو یعنی اب یہاں پر، اب جیسے کہ یہ پانی کا برسنا، یہ ہواؤں کا چلنا، اب ان تمام چیزوں نے کیا کیا، ایک نئے نظام کو جنریٹ کیا. وہ نیا نظام کیا ہے، گرمی، سردی، خزاں، بہار، ٹھیک ہے. یہ نظم ہے، یہ نظام ہے. اور جتنی بھی آپ کے مطلب انسان کی ہیومن ہسٹری ہے کہ ہمیں کہیں بھی یہ نہیں ملا کہ اس کے خلاف کسی سال ہو گیا ہو. یعنی گرمی، سردی، خزاں، بہار کا جو ہے وہ سیکوینس الٹ گیا ہو، یا کبھی آیا ہی نہ ہو، یا ختم ہو گیا ہو، یہ سب نہیں ہوتا، ٹھیک. یہ اسی طریقے سے جب جن آسمانی اجرام فلکی کی حرکتوں کی بات کی جا رہی ہے، وہ حرکتیں جیسا میں نے ابھی آپ سے کہا کہ وہ حرکتیں اپنی نوعیت میں عجیب ہیں، ٹھیک ہے. یعنی وہ بذات خود کہ زمین اس آربٹ میں کیسے قائم ہے، سورج اپنی جگہ پر کیسے موجود ہے، کس نے اس کو تھاما ہوا ہے، وہ تو خلا ہے پورا، کیسے موجود ہے، کیسے وہ پیراکی کر رہے ہیں، حرکت کر رہے ہیں، وہ ایک بات حرکت کے نہ، لیکن یہ حرکت جو ہے کیا کر رہی ہے، یہ ایک نظام کو کریٹ کر رہی ہے، ٹھیک ہے. تو آپ دیکھ رہے ہیں کہ یعنی کہ یہ پوری لیئرز ہیں ان دا سسٹم آف کریشن، ان دا سسٹم آف یونیورس، کہ جو آیات آفاقی والی جو چیز ہے کہ یہ نہیں, یہ تمام چیزیں اب یہ اور ایک ایڈوانس لیول پہ چلی گئی بات, کہ صرف اب آپ اس کی بات نہیں کر رہے کہ جس نے اس حرکت کو پیدا کیا یا حرکت کو مطلب ڈسوسیٹ ہونے سے یا اسپلٹ اپ ہونے سے یا برباد ہونے سے روکا, بلکہ اب ان تمام حرکات کے نتیجے میں نئے نظام پیدا ہو رہے ہیں, کہ یہ زمین کی حرکت سورج کے گرد, اب اس سے ماہ و سال بن رہے ہیں, پانی کی حرکت اس کے ذریعے سے جو مردہ زمین ہے وہ زندہ ہو رہی ہے, ٹھیک ہے, پوری جو سائیکل ہے وہ چل رہی ہے, اینڈ سو آن. تو یہ کیا ہے, یہ برہان نظم ہے, یعنی کہ یہ جو پورا نظام ہے یہ کس طریقے سے بنا ہوا ہے, پورا نظام یا پورا سسٹم ایک نظم کے ماتحت ہے. میں آپ کو تھوڑی سی بس آیتیں پڑھ کے سنا دوں اور پھر ہم انشاءاللہ گفتگو کو اگلی دفعہ پہ لے جاتے ہیں. اگر آپ پارہ نمبر 20, نارملی میں پاروں کا ریفرنس نہیں دیتا لیکن کہیں کہیں فائدہ مند ہو جاتا ہے, پارہ نمبر 20 سورہ نمل, جہاں پر وہ والی آیت بھی ہے اَمَّن يُجِيبُ الْمُضْطَرَّ, اسی سیکوینس میں اَمَّن خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَأَنزَلَ لَكُم مِّنَ السَّمَاءِ مَاءً, کہ امن وہ کون ہے, وہ کون ہے, Who is he? وہ کون ہے, خلق السماوات والارض, جس نے آسمانوں اور زمین کو خلق کیا, وَأَنزَلَ لَكُم مِّنَ السَّمَاءِ مَاءً, اور تمہارے لیے بلندی سے پانی کو نازل کیا, فَأَنبَتْنَا بِهِ حَدَائِقَ ذَاتَ بَهْجَةٍ, اور پھر اس کے بعد اس پانی کے ذریعے سے اگایا رنگ برنگی چیزوں کو, فصلوں کو, پودوں کو, پھلوں کو, ما کان لکم ان تنبتوا شجرہا, تمہارے لیے یہ پاسبل نہیں تھا کہ تم ان درختوں کو اگاتے خود سے, تمہارے الہم مع اللہ, کیا کوئی الہ ہے اللہ کی معیت میں. اچھا یہاں پر دیکھیں یہ آرگیومنٹ جو ہے نا یہ بہت ویلڈ آرگیومنٹ ہے, یعنی جیسے میں پچھلی دفعہ بھی آپ سے کہہ رہا تھا کہ ایک تو ویسے ہی ایمان کا جو تقاضا ہے وہ بھی ہم سے یہی ڈیمانڈ کرتا ہے کہ ہم خدا کو لائک اے پرسن نہ سمجھیں, جو کہ زیادہ تر مسلمین کر رہے ہوتے ہیں, کہ خدا کو آپ ایک پرسنالٹی کے طور پر سمجھتے ہیں, یہیں سے ہی ساری گڑبڑ ہوتی ہے کہ وہ بھی کہتے ہیں دکھاؤ کدھر ہے. لیکن اگر آپ خدا کو اس حقیقت کے طور پر قبول کریں کہ جو اس تمام نظام کو کنٹرول کرتی ہے, تو اس بات کو ہر ایک کو ماننا پڑے گا کہ اس پورے نظام کا کنٹرول سینٹر ایک ہی ہے, چاہے آپ کو دکھے یا نہ دکھے, چاہے آپ کو وہاں نظر آئے یا نہ آئے, لیکن کوئی دو کنٹرول سینٹر کوئی بھی نہیں مانے گا. تو یہ آپ کسی سے کہہ کے بھی دیکھ لیجئے کہ کوئی دو الگ الگ نظام یا طاقتیں ہیں کہ جو یعنی پانی کے برسنے یا بادلوں کے چلنے یا درختوں کا اگنا, یہ سب کوئی الگ الگ نظام کنٹرول کریں, سب کہیں گے ایک ہی نظام. اور اب جس بات پہ یعنی تقریباً سائنٹسٹ بہت زیادہ ایگریڈ ہو چکے ہیں, اور یعنی آبویس سی بات بھی ہے کہ وہ یہ کہتے ہیں کہ ارتھ بیہیوز لائک اے سنگل آرگینزم, اور یہ والی بات کب آئی, خاص طور سے جب سے سیٹلائٹ اسٹیشنز بنے نا, یعنی آپ کے علم میں ہے نا کہ بہت سارے اسٹیشنز ہیں اراؤنڈ دا ارتھ جو آربٹ کر رہے ہیں, جیسے آئی ایس ایس ہے, انٹرنیشنل اسپیس اسٹیشن, کہ جس میں کچھ لوگ ایسٹرونوٹس وہاں پہ تعینات ہوتے ہیں, ان کی ڈیوٹیز لگتی ہیں, وہ سال کے 200-300 دن وہاں پہ گزارتے ہیں, تو وہ جب وہاں سے دیکھتے ہیں نا زمین کو, تو وہ ایک عجیب ہی نقشہ ہوتا ہے اس ہائٹ سے زمین کو دیکھنا. تو وہ یہ کہتے ہیں کہ یہ ارتھ جو ہے نا یہ بالکل ایک سنگل آرگینزم کی طرح سے بیہیو کرتی ہے, کہ اس میں جتنا بھی یہ بادلوں کا چلنا ہے, یہ بجلی ہے, بجلی کا نظام عجیب ہے, اس کو بھی قرآن نے سورہ رعد میں کہا ہے, رعدوں و برق والا, یہ بھی عجیب نظام ہے. बिजली का, कि यानी कि वो अपर एटमॉस्फेयर में जो बिजली की कड़क है वो क्या करती है कि नाइट्रोजन को स्प्लिट करती है, नाइट्रस ऑक्साइड बनाती है, नाइट्रोजन और ऑक्सीजन के रिएक्शन कराती है, और फिर उसके बाद जब वो चीज़ बादलों के पानी से मिक्स होके और ज़मीन पर गिरती है तो आपकी एक बनी बनाई फर्टिलाइज़र है वो। आपने सुना होगा ना फर्टिलाइज़र क्या होते हैं, नाइट्रेट्स होते हैं, सही? जी जी
जी जी जी उसका इंपैक्ट दिखा।
तो यानी कि ये अर्थ जो है वो एक ऑर्गेनिज्म के तरीके से बिहेव करती, तो एक निज़ाम, यानी ये ज़रूरी नहीं कि आप बैठेंगे, आप इस बात को लेके बैठेंगे जी आसमान में कोई बैठा है जो डायरेक्शन दे रहा है, नहीं, खुदा कहाँ पर है? फ़ाइनमा तुवल्लू फ़सम्मा वजहुल्लाह, तुम जिस तरफ अपने रुख को फिराओगे तुम्हें वजह खुदा नज़र आएंगे, वजहुल्लाह दिखेगा। तो ये आयतों का पूरा सीक्वेंस है। उसके बाद अम्मन जाअलल अर्ज क़रारन वजअल खिलालहा अनहारन وجعل لها رواسيا وجعل بين البحرين حاجزا, زمین کو کیسے بنایا اس نے, کیا وہ, اب یہاں پر نام نہیں ہے, اب کیا وہ, یعنی میں اسی لیے آیتیں پڑھ رہا ہوں کہ یہ بالکل وہی ہے, وہی برہان کی کو ہی انووک کرانا ہے, کیا وہ, وہ کون ہے جس نے زمین کو قرار والی ٹھہرنے کی جگہ قرار دیا جس میں تم ٹھہر سکتے ہو, وَجَعَلَ خِلَالَهَا أَنْهَارًا, اور اس کے جو خلال یعنی اس کے جو گیپس ہیں ان میں سے نہریں جاری کیں, وَجَعَلَ لَهَا رَوَاسِيًا, اور زمین کے لیے رواسی, رواسی کا مطلب پہاڑ نہیں, رواسی کا مطلب پہاڑ نہیں ہے, رواسی کا مطلب اینکرز ہے, ٹھیک ہے, اور زمین کے لیے اینکرز قرار دیے یعنی پہاڑ, وجعل لها رواسیا وجعل بین البحرین حاجزا, اور دو سمندروں کے بیچ میں ایک آڑ اور رکاوٹ قرار دی, یعنی کھاری اور میٹھا, کھاری اور میٹھا دونوں مکس نہیں ہوتے, یعنی زمین کے جو واٹرز ہیں ان میں کھاری پانیوں کا جو ایک پورا ذخیرہ ہے وہ الگ ہے اور میٹھے پانیوں کا ذخیرہ ہے وہ الگ ہے, وہ آپس میں مکس نہیں ہوتے, وہ کون ہے جس نے یہ کام کیا؟ الہم مع اللہ, کیا یعنی اب یہاں پر اگر ہم اس کو تھوڑا سا ترجمہ بدل لیں کہ کیا وہ تمام ہستی یا کیا وہ تمام نظام اس کے سوا کوئی اور نظام دکھتا ہے تمہیں, کہ یہاں پر ہم خدا کو لے کے پرسن نہ دیکھنے کی کوشش کریں کہ وہ جو ایک نظام ہے, ایک نظام ہے جو یہ سب کچھ چلا رہا ہے, اس کے علاوہ کچھ اور دکھتا ہے تمہیں؟ اس کے بعد پھر وہی ہے اَمَّن يُجِيبُ الْمُضْطَرَّ, پھر اس کے بعد اَمَّن يَهْدِيكُمْ فِي ظُلُمَاتِ الْبَرِّ وَالْبَحْرِ وَمَن يُرْسِلُ الرِّيَاحَ بُشْرًا بَيْنَ يَدَيْ رَحْمَتِهِ, وہ کون ہے جو تمہیں ہدایت دیتا ہے یعنی رستہ دکھاتا ہے کہاں, خشکی اور سمندروں کی تاریکی میں, کیسے؟ بائی مینز آف اسٹارز, نیویگیشن, یعنی تم کو اس نے وہ چیز آسمان پر تمہارے لیے کیا رکھے, ستارے رکھے, کہ جب تم یعنی خشکی اور تری میں جب حرکت کر رہے ہوتے ہو تم خود تاریکی میں آ جاتے ہو, یعنی تاریکی کا مطلب تمہیں نہیں پتا, اگر وہ نہ ہو تو کچھ نہیں پتا تمہیں, تم ایک اندھے کنویں میں کی تہہ میں بیٹھے ہوئے ہوگے۔ اَإِلَٰهٌ مَعَ اللَّهِ أَمَّن يَبْدَأُ الْخَلْقَ ثُمَّ يُعِيدُهُ وَمَن يَرْزُقُكُم مِّنَ السَّمَاءِ وَالْأَرْضِ, کیا وہ جو خلقت کی ابتدا کرتا ہے اور پھر اس کو لوٹا دیتا ہے؟ یہ بھی ایک بہت بہت ہی عجیب بات ہے, کبھی آپ نے اس بات کو سوچا ہے کہ زمین ایک محدود سسٹم کا نام ہے لیکن اس میں سے گزرنے والی موجودات انگنت ہیں, کیسے پوسیبل ہوتا ہے؟ اسی ریسائکلنگ کی وجہ سے, ٹھیک ہے, اسی ریسائکلنگ کی وجہ سے, یعنی کہ میرے اور آپ کے بدن میں جتنا میٹر اور اسٹف ہے یہ کوئی یونیک نہیں ہے, और ना पर्सनल है, है ना, यानी ना ये यूनिक है ना पर्सनल है। मेरा पर्सनल जो है वो मेरा नफ्स है, मेरा बदन नहीं है। मेरा बदन जिस मैटर से बना है, ना मालूम इससे कितनी मखलूकात पहले बन चुकी होंगी और मेरे मरने के बाद कितनी और मखलूकात इससे बनेंगी। कितना अजीब निज़ाम है। बदा खल्क यानी बिगिन करना, तुम युईद हो, और उसको कैसे चलाया उसने, इन साइकिल चलाया। नहीं, युईद औद करना, औद करके माने का मतलब है कि उसी अपनी ओरिजिनल हालत पे आ जाना। नहीं, युईद हो नहीं, औद करना यानी पलट के आना। जैसे आपकी एक साइकिल होती है ना, एक साइकिल बदा शुरू होती है और उसके बाद वो घूम के औद करके उसी हालत पे वापस आ जाती है। तो ये जमीन का जो पूरा निज़ाम बनाया है, जिंदगी का पूरा निज़ाम, ये साइक्लिक है। अभी क्या अजीब निज़ाम है, अगर इतने सारे इंसान पैदा ही नहीं हो सकते थे इस एक अर्थ पे, इतने सारी मौजूदात आ ही नहीं सकते थे अगर ये निज़ाम बदा और औद का ना होता। तो ये तमाम की तमाम चीज़ें जो, ये क्या है, ये आयात आफाकी हैं। और हर बात को बयान करने के बाद कुरान करीम क्या कहते हैं, आ इलाहुम मअल्लाह, और यहाँ मईयत है यानी उस खुदा के साथ तुम्हें कोई और दिखता है। साथ मतलब ये क्या ये एक ही निज़ाम नहीं है, क्या ये वाहिद और तन्हा निज़ाम नहीं है जिसके तहत ये सब कुछ हो रहा है, तुम्हें दो ही दिख रही है कहीं भी। ये खास बात। ठीक, चलें, नमाज का वक्त हो गया। अल्लाहुम्मा सल्ली अला मुहम्मदिन व आलि मुहम्मद।